शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै देवीराम देवकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2076 साल असोज 21 गते मंगलबार, नेपाल सम्बत 1139, अक्टोबर 8 तारिख सन् 2019, आज दशैंको मुख्य दिन विजया दशमी।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
बडा दशैंको मुख्य दिन आज विजया दशमी, टीकाको उत्तम साइत बिहान 10:35।
धर्म र जातको नाममा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह, आचरण ठिक नहुने जो कोही माथि कारवाही हुने।
दाङ र अरहाँचीमा भएका सवारी दुर्घटनामा 4 जनाको मृत्यु, 6 जना घाइते।
यस वर्षको चिकित्सा विज्ञान तर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई, पुरस्कार पाउनेमा बेलायतका 1 र अमेरिकाका 2।
र टी20 क्रिकेट श्रृंखलामा नेपालको लगातार दोस्रो जित, नेदरल्याण्ड्स 4 विकेटले पराजित।
नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2076 पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा सुख सुस्वास्थ्य तथा समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
बचतले नै भविष्य सुनिश्चित गर्छ, तसर्थ बचत गर्ने बानी बसालौ।
महालक्ष्मी विकास बैंक लिमिटेड,
सबल बैंक, सफल सहकार्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। आज दशैंको मुख्य दिन विजया दशमी पर्व मनाइँदैछ। टीकाको शुभ साइत आज बिहान 10:35 जाँदा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार साइत खोज्नेका लागि यो समय उपयुक्त भए पनि दिनभरि नै टीका लगाउन मिल्नेछ। दशैंमा आफूभन्दा ठूला बडा एवं मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने गरिन्छ। देवी विसर्जनका लागि पनि आज बिहान 10:35 साइत नै निर्धारण गरिएको छ। घट स्थापनादेखि देवी दुर्गाका विभिन्न रूपको पूजा गरिँदै आएको छ। आज देवीको विसर्जन गर्ने चलन छ। घट स्थापनाको दिनमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाएपछि आफ्ना मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ। विजया दशमीमा एकता, भातृत्व र प्रेमको रूपमा सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन रहेको छ।
यस वर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाह दुवैले फरक फरक स्थानमा सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ। राष्ट्रपति भण्डारीले विशिष्ट र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको हो। राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो 1 बजेदेखि 2 बजेसम्म सरकारका वरिष्ठ अधिकारीहरूलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ। पहिलो चरणमा उप प्रधानमन्त्री, मन्त्री, सांसद, न्यायाधीशहरू र संवैधानिक निकायका पदाधिकारीहरूका अलावा उच्च सरकारी अधिकारीहरूलाई टीका लगाइदिने तय भएको हो। दोस्रो चरणमा दिउँसो 2:30-3 बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ। त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि बडा दशैंमा सर्वसाधारणलाई टीका लगाइदिँदै हुनुहुन्छ। उहाँले सर्वसाधारणलाई दिउँसो 4 बजे टीका लगाइदिने कार्यक्रम तय भएको पूर्व राजा निकटस्थ स्रोतले जनाएको छ। बडा दशैंमा टीका लगाउन आउनेलाई दृष्टिगत गरी निर्मल निवासमा अग्रिम तयारी भइसकेको छ। यसका लागि सुरक्षा र अन्य व्यवस्था पनि मिलाइएको छ।
विजया दशमीका अवसरमा राष्ट्र प्रमुख, सरकार प्रमुख र दलका नेताहरूले शुभकामना दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडा दशैंले सबै नेपालीलाई आआफ्नो क्षेत्रबाट न्याय र समानता सहितको सामाजिक आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्वर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताउनु भएको छ। हाम्रो मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सुदृढ गर्नका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन् राष्ट्रपतिको सन्देशमा भनिएको छ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना दिनुभएको छ। उहाँले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई दशैंको शुभकामना दिनुभएको हो। उहाँले राष्ट्रिय एकता, आर्थिक, सामाजिक सामाजिक रूपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणको लागि सबै नेपालीहरूलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न विजया दशमीले प्रेरित गर्ने अपेक्षा लिएको बताउनु भएको छ। उपराष्ट्रपति पुनले सबै चाडपर्वले नेपालीहरूका बीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र राष्ट्रिय एकतालाई प्रवर्धन गर्दै आइरहेका छन् भन्दै उहाँले सन्देशमा विजया दशमीको माध्यमबाट त्यो अक्षुण्ण रहने र अझ उन्नत हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताउनु भएको छ। बडा दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरू राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा अघि बढेको बताउनु भएको छ। यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रूपमा विकास गर्नु छ। यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ। उहाँले भन्नुभएको छ, हामी समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा छौँ। यस अभियानमा यो दशैंले हामी सबैमा प्रेरणा मिलोस्।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको शुभकामना सन्देश जारी गर्दै धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड हो भन्नुभएको छ। नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आवासीय सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको यो पर्व बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र नेपालको मौलिकता भएको सभापति देउवाले सन्देशमा भन्नुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आचरण बिगार्ने जो कोहीले पनि कार्यवाही भोग्नुपर्ने बताउनु भएको छ। यौन दुर्व्यवहारको आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिनु परेको घटनाबाट नेपालको राजनीतिक वृत्त तरंगित भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो। गृह जिल्ला झापाको दमकमा आयोजित दशैं शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले महराको नामै नोली भन्नुभयो, चाहे ठूलो होस् वा सानो, आचरण बिगार्ने जो कोहीले कार्यवाही भोग्नुपर्छ। अदालतको अनुमतिपछि प्रहरले महरालाई पक्राउ गरेको भोलिपल्ट प्रधानमन्त्रीको भनाई आएको हो। फरक प्रसंगमा प्रधानमन्त्री ओलीले धर्म र जातको नाममा राजनीति नगर्न आग्रह गर्नुभयो। उहाँले कतिपयले धर्म र जातको नाममा राजनीति गर्न खोजिरहेको भन्दै यसले समाजमा गलत प्रभाव पार्ने बताउनुभयो। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका ओलीले वाम गठबन्धनको सरकार गठनपछि विपन्न नागरिकको जीवनमा परिवर्तन सुरु भएको समेत बताउनुभयो।
अर्घाखाँचीको नरपानी रातमाटामा भएको जीप दुर्घटनामा परि तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि चालक सहित छजना घाइते भएका छन्। मृत्यु हुनेमा दाङ लमहीका 51 वर्षका घनश्याम खनाल र उहाँकी श्रीमती 46 वर्षीय श्यामकला खनाल रहेको प्रहरीले जनाएको छ। अर्का एकजना पुरुष रहेका छन्। घाइतेमध्ये दुईजनाको जिल्ला अस्पताल अर्घाखाँचीमा र अन्य चारजनाको बुरुवल हस्पिटल प्रालीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गोरुसिङ्गेबाट सन्धि खर्कतर्फ जाँदै गरेको लु 1J4329 नम्बरको बोलेरो जीप सन्धि खर्क छ नरपानी रातामाटा सडक खण्ड बाट तल खसेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगतिबारे जानकारी लिनुभएको छ। नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी सहित अनुगमनमा पुगेका मन्त्री भट्टराईले स्थलगत निरीक्षणपछि विमानस्थल निर्माण कार्यले गति लिँदै गएको बताउनुभयो। हिजो करिब 4 घण्टा अनुगमन गरेका मन्त्री भट्टराईले आगामी कार्ययोजनाका बारेमा छलफल गरी समय तालिका सहितको योजना निर्माण गरिएको बताउनुभयो। यस्तै मन्त्री भट्टराईले लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेन्स तथा मेडिटेशन हलको पनि निरीक्षण गर्नुभएको छ। निर्माण कार्यको स्थलगत अवलोकनका क्रममा दशैंको नवमीका दिन पनि 100 जनाभन्दा बढी श्रमिकहरू काममा व्यस्त रहेको देखेका भट्टराईले सबै क्षेत्रमा यसरी नै काम हुन सके देश बन्ने धेरै समय नलाग्ने बताउनुभयो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
ओहो निशा, आज एकदमै खुसी देखिन्छौ नि, किन?
समीर, आज त मैले डबल खुसी पाएको छु नि।
के हो त्यस्तो डबल खुसी आली?
मैले 1 वर्ष अगाडि प्राइम लाइफ इन्सुरेन्सको बिमाङ्कन नै डबल हुने प्राइम जीवन उपहार पोलिसी लिएको थिएँ, जसले मलाई एउटा बिमा पोलिसी लिँदा सोही बिमाङ्क बराबरको अर्को पोलिसी निशुल्क प्रदान गरेको छ नि।
ए हो र, अनि बोनस?
यस योजनाको दुवै पोलिसीमा नियम अनुसारको बोनस पनि प्राप्त हुन्छ। हो प्राइम जीवन उपहार पोलिसी लिँदा मैले त सोही बिमाङ्क बराबरको अर्को पोलिसी उपहार स्वरूप निशुल्क प्राप्त गरे। कतै तपाईँहरू यो बिमा योजना लिन छुट्नु भएको त छैन। त्यसैले आजै प्राइम जीवन उपहार पोलिसी लियौ, आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाऊ।
प्रिमियम सिंगल, बिमाङ्क डबल र डबल भन्दा बढी प्रतिफल। प्राइम जीवन उपहार बनाउँछ जीवनलाई सदाबहार। प्राइम लाइफ, सुरक्षित भविष्य।
जीवन अमूल्य छ, आफ्नो स्वास्थ्य बारे समयमा नै सचेत रहौ। हामीले जीवनभर दुःख गरेर कमाएको सम्पत्ति लगाएर घर तथा भौतिक संरचना निर्माण गर्दछौ, सवारी साधन किन्दछौ, विकास निर्माणका कार्यमा लगानी गर्दछौ, त्यस्तै कृषि कर्म गरिरहेका छौ, पशुपालन गरिरहेका छौ।
स्वास्थ्य र सम्पत्तिको सुरक्षा गर्न जानिएन र समयमा ख्याल गरिएन भने भोलि पछुतो पनि हुन सक्दछ। त्यसैले बिमा गर्ने बानी बसालौ, क्षतिबाट हुन सक्ने आर्थिक दायित्वबाट ढुक्क बनाऊ।
आउनुहोस्, स्वास्थ्य तथा भौतिक सम्पत्ति सुरक्षामा हातेमालो गरौं। विस्तृत जानकारीका लागि निर्जीवन बिमा कम्पनीहरूमा सम्पर्क गरौं।
नेपाल निर्जीवन बिमा व्यवसाय संघ।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। भक्तपुरको मध्यपुर थिमी एक लोकन्थली स्थित मनोहरा करिडोरमा पार्क गरिराखेको बसमा आगलागी भएको छ। करिब एक महिनादेखि मनोहरा करिडोरको 11 मिटर सड़क खण्डमा रोकिराखेको B2K 6230 नम्बरको बसमा गैराती आगलागी भएको हो। आगलागीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगो जुद्ध बारूद यन्त्र भक्तपुरको दमकल त्यस्तै स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको थियो।
कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने जनाएको छ। चीनसँग मात्र सीमा जोडिएको कर्णालीले द्विपक्षीय समझदारीमा बढी लाभ आफूले पाउनुपर्ने भन्दै उच्च स्तरीय लबिङ पनि शुरू गरेको छ। राष्ट्रपति सीको भ्रमणका क्रममा विकास निर्माणसँग सम्बन्धित विषयले प्राथमिकता पाउने अवस्था सिर्जना भएमा कर्णाली सरकारले लाइफलाइनका रूपमा अघि बढाउन खोजेको सुर्खेत हिल्सा द्रुत मार्गलाई समेट्न संघीय सरकार समक्ष प्रस्ताव गरेको हो। कर्णाली सरकारले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डाक्टर युवराज खतिवडा, परराष्ट्र मन्त्री प्रदीप गेवाली, भौतिक पूर्वाधार विकास मन्त्री रघुवीर महासेठ लगायतको पटक पटक ध्यानाकर्षण गराइसकेको जनाएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले चिनियाँ राष्ट्रपति सीको भ्रमणका अवसरमा सुर्खेत हिल्सा सड़क र फोकोट कर्णाली जलविद्युत आयोजनालाई समेट्न अनुरोध गरेको जानकारी दिनुभयो। कर्णालीको विकासका लागि उत्तरी छिमेकी मुलुक चीनसँग सहज यातायात सम्पर्क विस्तार गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भए र त्रासको राज स्थापना गर्न खोजेको आरोप लगाउनु भएको छ। हिजो मोरङको उर्लाबारीमा आयोजित दशैं शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। नेता रिजालले वर्तमान सरकारले मुलुकमा भए र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको समेत दावी गर्नुभएको छ। नेकपाको अधिनायकवादलाई रोक्नका लागि काँग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा उहाँको जोड छ।
ओखलढुङ्गाका स्थानीय तहको बजेटमा जनप्रतिनिधिले मनोमानी गरेको भेटिएको छ। एउटै शीर्षकको खर्चलाई अनेक शीर्षक बनाएर खर्च गर्ने प्रचलन बढेको स्थानीयले गुनासो गरेका छन्। चम्पादेवी गाउँपालिकाले जनप्रतिनिधिको नियमित सुविधामा 32,64,000, गाडी भाडामा 27,77,000, इन्धनमा 3,47,801 रुपियाँ खर्चेको छ। गाउँपालिकाले यसका अतिरिक्त गाडी भाडा बापत कर्मचारी र जनप्रतिनिधिले काठमाडौँ, विराटनगर, जिल्ला सदरमुकाम तथा गाउँपालिका आवत जावतमा 16,90,800 रुपियाँ बुझेका छन् भने भ्रमण भत्ता 13,67,206 रुपियाँ लिएका छन्। सुविधामै चम्पादेवीले आर्थिक वर्ष 2074-75 94,46,807 रुपियाँ खर्चेको छ। यो सबै रकम संघीय सरकारले अनुदानमा उपलब्ध गराएको रकम हो।
प्रदेश नम्बर एक प्रदेश योजना आयोगले वार्षिक 9.7% वृद्धि दर अपेक्षा गरिएको आवधिक योजना अवधिमा प्रति व्यक्ति आय 1,620 अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ। कृषिमा 5.7, उद्योगतर्फ 14.2 र सेवा क्षेत्रको वृद्धि दर 10.2 हुने अनुमान गरिएको छ। विकासका प्रमुख परिणात्मक लक्ष्यतर्फ साक्षरता दर हालको 79.1 100%, अपेक्षित आयु 70 वर्ष हुनेछ। कालोपत्र सड़क 1,544 किलोमिटर पुर्याउने आवधिक योजनाको लक्ष्य रहेको छ। त्यस्तै विद्युतमा पहुँच भएको परिवार 91.4 भ्रष्टाचार अनुभूति सूचकांक 31 बहुआयामिक गरिबी 19.4 14%, त्यस्तै मानव विकास सूचकांक 0.504 0.600 पुर्याउने लक्ष्य रहेको छ। यस योजना कार्यान्वयनबाट प्रदेश अर्थतन्त्रको हालको संरचना परिवर्तन भई उद्योग 22 र सेवा क्षेत्रको योगदान 49% पुग्ने प्रक्षेपण भएको प्रदेश नम्बर 1 प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जानकारी दिनुभयो।
नेपालमा विभिन्न जात जातिका आफ्नै भाषा र संस्कृति छन्, तर पछिल्लो समय संरक्षणको अभावमा त्यस्ता मौलिक भाषा र संस्कृति हराउँदै जान थालेका छन्। दाङको तुल्सीपुर उपमहानगरपालिकाले भने मगर भाषा जोगाउन विद्यालयमै यो भाषाको पढाइ सञ्चालन गरेको छ। नेपालभरि काइके खाम र ढुट गरी 3 प्रकारका मगर भाषा प्रचलनमा छन्। त्यसमध्ये विद्यालयमा ढुट भाषाको पढाइ हुन्छ। दाङबाट सहकर्मी विकास डाङ्गीको रिपोर्ट।
कक्षा सुरु चाटा छिनिङ चाहिँ सोम दिन छाना सोम याद छाना स्वर स्वर कुटिकले
तुलसीपुर 1 भमकेकी रबिना थारा मगर कक्षा 9 पढ्दै छिन्। उनको घरमा हजुरबा हजुर आमाले मात्र आफ्नो भाषा बोल्नुहुन्छ, बाँकी सबै नेपाली भाषामै कुराकानी गर्छन्। तर उनीहरू भने घरमा हजुरबा हजुर आमाले बोल्ने भाषा विद्यालयमा सिकिरहेका छन्। यसरी विद्यालयमा आफ्नो भाषा पढ्न पाउँदा रबिनालाई मात्र होइन उनकै साथी जानकी थारा मगरलाई पनि खुसी लागेको छ। विद्यालयमा विद्यालय समयपछि ढुट भाषाको पढाइ हुने गर्दछ। यो कक्षा मगर विद्यार्थीहरू मात्र नभई अन्य जातका विद्यार्थीहरू पनि पढ्दै आएका छन्। यसरी मगर भाषा पढ्न र सिक्न पाउँदा विद्यार्थीहरू रमाइलो मानेका छन्। सुरुका दिनहरूमा भाषा बुझ्न समस्या भए तापनि हिजो आज बिस्तारै बुझ्न लागेको अर्की विद्यार्थी नबिना खड्का बताउँछिन्।
कति पनि जान्दैनथे, जबदेखि सरले औपचारिक कक्षा सञ्चालन गर्नुभयो तबदेखि अलिअलि बोल्छु।
मगर क्षेत्रको बाहुल्यता रहेको भमकेमा पछिल्लो पुस्तामा ढुट भाषा बोल्ने ज्यादै न्यून छन्। त्यसैले अहिले विद्यालयमा कक्षा 1 नै यो भाषा पढाउन थालिएको शिक्षक हिमाल थापा बताउनुहुन्छ। तर पाठ्यक्रम विकास केन्द्रले 1-5 लागि किताब प्रकाशन गरे तापनि विद्यार्थीहरूको अभावले कक्षा 12 विद्यार्थीहरूलाई पढाउँदै आएको शिक्षक थापा बताउनुहुन्छ।
पाठ्यक्रम विकास केन्द्रले नै 1-5 बुकहरू चाहिँ पब्लिस गरिसकेका छ, तर 1-5 सबै विद्यार्थीहरू गराएर त्यो पाठ्यक्रमका किताबहरू लागू गर्ने अवस्था छैन। 1-12 केटाकेटीलाई 10-4 चाहिँ अब यो पाठ्यक्रम विकास केन्द्रकै मगर भाषा नै अन्य भाषा यो हाम्रो नेपाली हो अनुसार त्यसरी गएको छ। त्यो बाहेक साँझ 4 पछाडि चाहिँ हामीले यो क्लास सञ्चालन गरिरहेको छ।
देवनागरी र मगर भाषाको लिपिमा निकै फरक छ। स्वर र व्यञ्जन वर्ण पनि देवनागरी लिपि भन्दा मगर लिपिमा थोरै हुन्छ। फेरि एकपटक शिक्षक थापा।
देवनागरी लिपिमा चाहिँ अ आ इ ई उ ऊ ए ऐ ओ औ अ म ह हुन्छ, भने हाम्रोमा चाहिँ अ आ इ उ ए ओ गरेर 6 मात्रै हुन्छ। भने यता व्यञ्जनतर्फ फेरि अब कदेखि ज्ञासम्म 36 हुने भए भने हाम्रोमा चाहिँ 25 मात्रै हुन्छ।
तुलसीपुर उपमहानगरपालिका 1 वडामा 40% मगर जातिका मानिसहरू बसोबास गर्दछन्। उनीहरूकै माग भएकाले विद्यालयमा मगर भाषाको पढाइ सुरु गरेको वडा अध्यक्ष लक्ष्मण भण्डारी बताउनुहुन्छ।
यहाँ धेरै जनमानस के आयो भने अहिलेको नयाँ जनरेसनमै चाहिँ हाम्रो हामी भाषै बोल्दैन हाम्रो नानी बाबु भन्ने कुराहरू आइरहेकाले गर्दा हामीले यहाँबाट सुरु गरौँ अहिले यो वडाबाट भोलिमान यो भाषा चाहिँ लिपि भाषा मगर भाषा लिपि लोप हुन थाल्यो भनेर त्यसलाई चाहिँ समाप्त गर्नुपर्छ भन्ने सोच्नु छ।
बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पुग्ने पर्यटकको संख्या बढिरहेको छ। गत आर्थिक वर्षमा मात्रै 25,000 धेरै पर्यटक बर्दिया पुगेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज पाटे बाघका लागि प्रसिद्ध छ। संरक्षित क्षेत्रभन्दा बाहिर थारू संस्कृतिको झल्को देख्न पाइन्छ। प्रकृति र संस्कृतिको मिश्रणले यी गन्तव्यहरू आन्तरिकका साथै बाह्य पर्यटकको पनि रोजाइमा परिरहेका छन्। कैलालीबाट थाहा सहकर्मी भानुभक्त आचार्यको रिपोर्ट।
निकुञ्जमा सहजै बाघ देखिन थालेपछि स्वदेशी र विदेशी पर्यटक बर्दिया उइरिन थालेका छन्। पाटे बाघका लागि प्रख्यात यो निकुञ्जमा 87 वयस्क बाघ छन्। निकुञ्ज प्रवेश गरेका 90% प्रत्यक्ष रूपमा बाघ देख्न पाएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत अशोक भण्डारी बताउनुहुन्छ।
पर्यटकको संख्या बढिरहेको छ, विशेष गरी बाघ हेर्ने पर्यटकहरूको संख्या बढेको छ। विश्वको 100 बेस्ट डेस्टिनेसन मध्ये टुरिस्टको बर्दिया राष्ट्रिय निकुञ्ज अहिले पर्छ। एसिया पेसिफिक पहिलो नम्बरमै पर्छ। नेपालमै सबभन्दा बढी हाई डेन्सिटी बाघ भएको ठाउँ चाहिँ बर्दिया हो। 5.2 छ यहाँको। अहिले आएको 90% भन्दा बढी टुरिस्टले बाघ देखेकै छन्। त्यही साल हुन्छ बबे भ्याली छ, सुन्दर एउटा टुरिस्टको आकर्षण हुन सक्ने क्षेत्र छ, त्यही सालले पनि आउँछन्।
बर्दियाको डल्ला गाउँमा पर्यटकका लागि थारू होमस्टे सञ्चालन गरिएको छ। 22 घरमा सञ्चालन गरिएको होमस्टेमा थारू परिकारका स्वाद चाख्न, थारू संस्कृति बुझ्न र परम्परागत नाच हेर्न पाइन्छ। नजिकै रहेको शिव सामुदायिक वनमा दिउँसै गैंडा देख्न पाइने गरेकाले पनि पर्यटक आकर्षित भएका छन्। उनीहरू हात्तीमा चढेर निकुञ्ज घुम्न आउने गरेको एकजना माउते मेघराज आचार्यले बताउनु भयो।
कोही हेर्न आउँछन्, कोही हात्तीमा मात्र चढ्न आया हुन्छन्, कोही अरू कुनै उद्देश्यले आया हुन्छन्, त्यो आउनु उद्देश्य अनुसार भर पर्ने हो। पर्यटकहरूले अब चाप बढिरहेछ। बर्दिया राष्ट्रिय निकुञ्जको प्रचलित भनेको बालकुन र तिनकुनेलाई भन्छ। बाघ बढी देखिने ठाउँलाई पर्यटकहरू बढी त्यहाँ हुन्छन् गैंडा र बाघ हेर्नलाई। अब अरू कोही पिएचडी गर्न नि आया हुन्छन्, कोही पढाइको सिलसिलामा पनि आया हुन्छन्, कोही अब चितलको विषय लिएर आया हुन्छ, कोही हात्तीको विषय लिएर आया हुन्छ, कोही गैंडाको विषय, कोही चराको विषय, कोही मुसाको विषय लिएर त्यस्तो लिएर आउँछन्। अन्तखेरि अब कुन के उद्देश्यले आएछ त्यसले आउनु उद्देश्य पुरा गरेर गइरहेछ।
बर्दिया पुगेका पर्यटकलाई बर्दियासँगै अन्य क्षेत्रमा घुमाउने व्यवस्था समेत गरिएको छ। बर्दिया ठाकुरद्वाराका पर्यटन व्यवसायी कृष्ण प्रसाद भट्टराई:
संसारका मान्छेहरूको इन्ट्रेस्ट चाहिँ बाघ देख्ने छ। बर्दियामा जसरी बाघ देख्न सजिलो छ, कहाँ अन्य नेसनल पार्कहरूमा बाघ देख्न त्यति सजिलो छैन। त्यसकारण पनि बर्दिया चाहिँ बढी पर्यटक आउन थालेका हुन्। हामीले अहिले बर्दियाबाट खप्तड, बर्दियाबाट रारा र बर्दियाबाट शुक्लाफाटा जस्ता क्षेत्रहरूमा चाहिँ पर्यटकहरू लिएर जाने गरेका छन्।
पछिल्लो समय बर्दियामा पुगेका पर्यटकलाई सुदूरपश्चिम प्रदेशमा भित्राउन समेत पहल थालिएको छ। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बर्दिया र भारतको दुदुवा राष्ट्रिय निकुञ्जमा पुगेका पर्यटकलाई सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्रसम्म ल्याउने गृह कार्य थालेको छ। केही समय यता बर्दियामा बढिरहेको पर्यटकले आगामी वर्षमा सरकारले मनाउन लागेको भ्रमण वर्षलाई पनि टेवा पुर्याउने विश्वास गरिएको छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
कहिले काहीँ त यसो रिफ्रेस हुन कतै जाउँ न हौ।
मलाई त बाहिर जानै मन लाग्दैन।
घरको जस्तै वातावरण भएको ठाउँ छ भनेर मैले भने नि,
हिजो आज त्यस्तो ठाउँ कता चाहिँ छ हौ?
छिटो तयार हौ न बरु, तिमीले खोजे जस्तै ठाउँ लगे भएन
के भन्छे?
ओके, गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल, नाम त सुनेका छौ नि। अनि काठमाडौँको उत्कृष्ट फायरवुड पिज्जा पनि त पाइन्छ नि।
हो, तपाईँले खोजे जस्तै वातावरण अनि तपाईँले नै सोचे जस्तै परिकार, यथेष्ट पार्किङ, हाइजेनिक खानाको साथमा बिहे पार्टी, सेमिनार र ब्यान्डक्वेटको लागि गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल। फोन 42189060।
बिहेको टुङ्गो त लाग्यो, टेन्टको जिम्मा कान्छाको, खानाको जिम्मा माइलाको, बाँकी रह्यो अब गहनाको।
हैं, गहनाको लागि किन चिन्ता लिरा? मेरी देउरानीको लागि हामीले सधैँ कारोबार गरिरहने न्यू रोडको लक्की ज्वेलर्स सधैँ छ नि।
अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित सुन तथा हिराका गहना पसल, यहाँ पुरानो गहना पनि साटफेर गरिन्छ। लक्की ज्वेलर्स, न्यू रोड गेट, काठमाडौँ। फोन 4232607।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। जिल्ला प्रहरी कार्यालय बाराले खसी नियन्त्रणमा लिएर कार्यवाही थालेपछि मासु व्यवसायीले त्यसको विरोधमा मासु बिक्री वितरण नगर्ने घोषणा गरेका छन्। विरोध स्वरूप दशैंको टीकाको दिन आज मासु बिक्री वितरण नगर्ने घोषणा गरेका हुन्। जिल्लाभित्रकै गाउँ गाउँबाट संकलन गरेको ल्याइएको खसी प्रहरीले नियन्त्रणमा लिएको विरोधमा मासु बिक्री वितरण बन्द गर्ने घोषणा गरिएको संघका अध्यक्ष भोला शेखले बताउनुभयो। 12 लाख मूल्य बराबरको खसी प्रहरीले नियन्त्रणमा लिई भन्सार चलान गरेकोमा व्यवसायीले विरोध जनाएका हुन्।
गुल्मीको सदरमुकाम तनघासको उदिन ढुङ्गा बस पार्कमा निर्माणाधीन टिकट काउन्टर भवन अलपत्र परेको छ। 2068 सालबाट निर्माण कार्य शुरू भएको भवन सरकारी निकायले प्राथमिकता नदिँदा वर्षौंदेखि अलपत्र परेको हो। भवन अलपत्र पर्दा बस पार्क पनि व्यवस्थित हुन सकेको छैन। बस पार्क व्यवस्थित बन्ने आशमा स्थानीय ओमबहादुर थापा, प्रेम थापा, महाशर्मा भण्डारी लगायतले चार रोपनी जग्गा दान दिएका।
प्रतिनिधिले मुस्ताङको ऐतिहासिक स्थल लोमन थाङको संरक्षणका लागि आवश्यक बजेट निकासा गरी विशेष पहल गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन्। लुमनथाङको 700 वर्ष पुरानो राजदरबार, 3 पुराना गुम्बा तथा विश्वमै नभएको बाटोले बनेको सानो ऐतिहासिक शहरको संरक्षण तथा सम्वर्धन गर्न स्थानीय सरकारको बजेटबाट मात्रै सम्भव नहुने भन्दै उनीहरू ले केन्द्र सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने धारणा राखेका हुन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमेल सिन्हाले समाजसेवी शिवप्रसाद पोखरेल स्मृति ग्रन्थको लोकार्पण गर्नुभएको छ। शिवप्रसाद पोखरेल स्मृति प्रतिष्ठानले शिवप्रसाद पोखरेलको देहावसान भएको 26 वर्षपछि प्रकाशन गरेको ग्रन्थको हिजो लोकार्पण गरिएको हो। कार्यक्रममा अध्यक्ष तिमेल सिन्हाले अग्रजको सम्मान गर्ने र इतिहासको सुरक्षा गर्ने हामी सबैको कर्तव्य भएको बताउनु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका 18 रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ। दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा बिरामीलाई अन्यत्र रिफर गरिँदै आएको छ। चिकित्सकको अभावमा बिरामीले भारतीय निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराउनु परेको छ। अस्पतालमा 28 चिकित्सकको दरबन्दी भए पनि प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छालारोग विशेषज्ञ शम्भु जोशी गरी 2 चिकित्सक मात्रै कार्यरत छन्।
र जाजरकोटको नलगाड नगरपालिका 8 हलचौरमा विद्युत बाल्नका लागि विभिन्न निकायबाट ल्याइएको बजेट राजनैतिक दलका कार्यकर्तालाई बाँडिएको छ। तार जोडिएको 2 वर्ष भए पनि त्यहाँका 300 भन्दा बढी घर परिवारले विद्युत प्रयोग गर्न पाएका छैनन्। नलगाड नगरपालिका, सांसद विकास कोष लगायतका ठाउँबाट ल्याइएको 23 लाख भन्दा बढी बजेट हिनामिना हुँदा गाउँले विद्युत बाल्नबाट वञ्चित भएका हुन्।
अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा 3 वैज्ञानिकलाई प्रदान गरिएको छ। पुरस्कार पाउनेमा बेलायतका सर पिटर र्याटिक्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम कायलिन र ग्रेग सिमेन्जा रहेका छन्। शरीरका कोशिकाहरूले अक्सिजनको उपलब्धतालाई कसरी थाहा पाउँछन् र त्यस अनुकूल आफूलाई कसरी ढाल्छन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरूलाई संयुक्त रूपमा पुरस्कार दिएको नोबेल एसेम्बलीले जनाएको छ। उनीहरूको खोजले हाम्रो दैनिक शारीरिक अभ्यासदेखि धेरै उचाइमा हुँदा तथा आमाको गर्भमा हुँदा हुने विभिन्न प्रक्रियालाई समेटेको छ। उनीहरूको अनुसन्धानले रक्त अल्पता र क्यान्सरको उपचारका नयाँ विधिमा पनि सहयोग पुर्याएको छ। द स्विडिस अकाडमीले भनेको छ, अक्सिजनको मूलभूत महत्वलाई शताब्दीदेखि बुझिँदै आएको छ, तर अक्सिजनको मात्रामा हुने परिवर्तनहरूलाई कोषहरूले कसरी चिन्छन् भन्ने कुरा अहिलेसम्म थाहा थिएन।
अब खेल समाचार। ओमानमा जारी 5 राष्ट्रबीचको टी20 क्रिकेट श्रृङ्खलामा नेपालले लगातार 2 जित निकालेको छ। हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई 4 विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो। अल अमृत क्रिकेट मैदानमा नेदरल्यान्ड्सलाई दिएको 134 रनको लक्ष्य पछ्याउने क्रममा नेपालले 1 बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो। ब्याटिङ र बलिङ दुवैका कारण दुवैमा करण केसी चम्किँदा नेपालले 4 विकेटले विजयी भएको हो। नेपालका लागि केसीले विस्फोटक ब्याटिङ गरे। उनले 3 छक्का र 1 चौका मद्दतमा 14 बलमा नट आउट 31 रनको योगदान दिए। त्यस्तै कप्तान पारस खड्काले 33 रनको योगदान दिँदा विनोद भण्डारीले 26 रन जोडे। त्यसै गरी पवन सराफले 9, दिपेन्द्र सिंह ऐरीले 8 र आरएफ शेखले 2 रन जोडे। बलिङमा नेदरल्यान्डका रिलोफले 2, ब्रान्डन ग्लोभर, पल भ्यान मेकिरेन र फ्रेड क्यासेनले 1-1 विकेट लिए। पहिले ब्याटिङ गरेको नेदरल्यान्डले 19.3 ओभरमा अल आउट हुँदै 133 रन बनाएको थियो। नेपालको तर्फबाट सबैभन्दा बढी सन्दीप लामिछाने र करण केसीले समान 4-4 विकेट लिए। सन्दीपले 4 ओभरमा मात्र 20 रन दिए भने करणले 3 ओभरमा 3 बलमा 17 रन दिएर 4 विकेट लिएका हुन्। यसबाहेक ललित राजवंशीले 1 विकेट लिए। पहिलो खेलमा नेपालले हङकङलाई 4 विकेटले हराएको थियो। यस सिरिजमा नेपाल 2 अङ्क जोड्दै तालिकाको 2 स्थानमा रहेको छ। नेदरल्यान्ड आफ्नो पहिलो खेलमा आयरल्यान्डसँग 6 विकेटले पराजित भएको थियो। त्यस्तै नेपालले आयरल्यान्डसँग असोज 22 र अन्तिम खेलमा नेपालले ओमानसँग असोज 23 गते खेल्नेछ। यसअघि नेदरल्यान्डसँग भएका 5 खेलमध्ये नेपालले 3 खेलमा पराजय बेहोरेको छ भने एउटामा जित निकालेको छ। एउटा खेल रद्द भएको थियो। ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल आयोजक ओमान, हङकङ, नेदरल्यान्ड र टेस्ट राष्ट्र आयरल्यान्ड रहेका छन्।
हामी नेपाल परिवेशको अन्तमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
बडा दशैंको मुख्य दिन आज विजया दशमी, टीकाको उत्तम साइत बिहान 10:35 बजे।
धर्म र जातको नाममा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह, आचरण ठिक नहुने जो कोही माथि कार्यवाही हुने।
दाङ र अर्घाखाँचीमा भएका सवारी दुर्घटनामा 4 जनाको मृत्यु, 6 जना घाइते।
यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई, पुरस्कार पाउनेमा बेलायतका 1 र अमेरिकाका 2।
र टी20 क्रिकेट श्रृङ्खलामा नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स 4 विकेटले पराजित।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। ईश्वरी र देवीराम बिदा हुन्छौ। नमस्कार।
समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।